تفسير: يا أيها الذين آمنوا ليستأذنكم الذين ملكت أيمانكم. اے لوگو جو ایمان لائے ہو، اللہ تعالیٰ اہل ایمان کو مخاطب کرتے ہیں تو کیا کہتے ہیں؟ لِيَسْتَأْذِنْكُمُ الَّذِينَ، چاہیے کہ اجازت لیں تم سے، یعنی اہل ایمان سے اجازت لیں، کون؟ الَّذِينَ، وہ لوگ، ملکت ایمانکم، جن کے مالک ہوئے تمہارے دائیں ہاتھ. تو مراد کیا ہے؟ غلام اور لونڈی جو ہیں، اے اہل ایمان، وہ تم سے اجازت لیا کریں. وَالَّذِينَ لَمْ يَبْلُغُوا الْحُلُمَ، اور وہ لوگ جو نہیں پہنچے حلم تک، وہ لوگ جو ابھی جو ہیں، وہ جو عقل کی جو حد ہے اس تک نہیں پہنچے، اور تم میں سے وہ لوگ جو ابھی جو ہے وہ شعور کو نہیں پہنچے، بلوغ کو نہیں پہنچے. تو گویا کہ تمہارے وہ بچے جو ابھی عقل کی حد کو نہیں پہنچے، وہ بھی تم سے اجازت لیا کریں. منکم، یعنی تم میں سے، یعنی تمہارے بچوں میں سے. تو اجازت جو ہے یہ کب لینی ہے؟ ثلاث مرات، تین دفعہ. یعنی کتنی دفعہ اجازت لینی ہے؟ ثلاث مرات، تین دفعہ. اور وہ تین اوقات جو ہیں، وہ تین جو دفعہ ہیں، وہ کون سی ہیں؟ نمبر ایک، من قبل صلاۃ الفجری. پہلی جو بات ہے وہ کیا ہے؟ کہ صبح کی نماز سے پہلے. وَحِينَ تَدْعُونَ ثِيَابَكُم مِّنَ الظَّهِيرَةِ، اور دوپہر کو اور ظہر کے وقت. وَحِينَ، اور جب، تَدْعُونَ، تم اتار کر رکھ دیتے ہو، ودا، رکھ دینا، تم نے اتار دیے، ثیابکم، وہ کپڑے، من الظہیرتی، دوپہر کے وقت. یعنی وہ جو کپڑے بھاری تم نے پہنے ہوئے تھے، یا تم نے کسی ضرورت کی خاطر وہ کپڑے اتار دیے، تو اس وقت. نمبر دو. نمبر تین، ومن بعد صلاۃ العشاء، اور عشاء کی نماز کے بعد. ثلاث اورات لکم، یہ تین وقت پردے کے ہیں تمہارے لیے. اللہ رب العزت فرماتے ہیں کہ یہ جو اوقات ہیں، یہ تینوں اوقات ایسے ہیں جو تمہارے لیے بدن کھلنے کے ہیں. اورات لکم، یہ بدن کھلنے کے اوقات ہیں تین. لیسا علیکم، نہیں ہے تم پر. ولا علیہم، اور نہ ان پر. یعنی علیہم کی ضمیر آئی ہے ملکت ایمانکم کے لیے، اور والذین لم یبلغوا الحلم، اور وہ بچے جو ابھی جوان نہیں ہوئے. تو نہ تم پر اور نہ ان پر کوئی گناہ نہیں ہے. بعدہن، ان کے بعد، یعنی ان تین اوقات کے بعد، ان تین اوقات کے علاوہ، اگر تمہارے نوکر اور غلام اور تمہارے بچے تمہارے پاس اجازت لیے بغیر آئیں، تو دونوں پر کوئی گناہ نہیں ہے. توفون علیکم بعدکم علی بعد. توفون، بار بار آنا ہی ہوتا ہے. علیکم، تمہارے پاس. بعدکم علی بعد، بعض کو تم میں سے بعض پر. یعنی تمہیں ایک دوسرے کے پاس چکر تو لگانا ہی پڑتا ہے نا. تو توفون جو ہے بکثرت آنا جانا، تو بکثرت آنا جانا ہی ہے. تم سب آپس میں ایک دوسرے کے پاس بکثرت آنے جانے والے ہو. کذالک یبین اللہ، اسی طرح بیان کرتا ہے اللہ، لکم الایات، تمہارے لیے اپنی آیات. واللہ علیم حکیم، اور اللہ جاننے والا اور حکمت والا ہے، خوب جانتا ہے، خوب حکمت رکھتا ہے. وَإِذَا بَلَغَ الْأَطْفَالُ، اور جب پہنچ جائیں بچے. مِنْكُمُ الْحُلُمَ، تم میں سے عقل کی حد کو، یعنی جب تمہارے بچے بالغ ہو جائیں، جب عقل کی حد کو پہنچ جائیں. فَلْيَسْتَأْذِنُوا، پھر چاہیے ان کو کہ وہ اجازت لیں. کما، उसी तरह यानी जैसे कैसे इस्ताज़नल्लज़ीना मिन क़ब्लिहिम, जिस तरह इजाजत लेते हैं वो मिन क़ब्लिहिम इससे पहले, यानी जिस तरह उनके बड़े इजाजत लेते हैं ना, जो बालिग इजाजत लेते हैं, तो जब तुम्हारे बच्चे बालिग हो जाए तो वो भी उसी तरह इजाजत लिया करें। कज़ालिका युबय्यिनुल्लाहु लकुम आयाती, इसी तरह अल्लाह अपनी आयात तुम्हारे सामने बयान करता है, उनको वाजे करता है। वल्लाहु अलीमुन हकीम, और वो खूब जानता है और वो खूब हिकमत वाला है। तो आप देख लीजिए कि ये जो आयतें हैं, आयत नंबर 58 और आयत नंबर 59, ये जो दो आयतें हैं इसमें एक खास मजमून जो है वो बयान हुआ है। और वैसे भी सूरत नूर का खात्मा है, खात्मा सूरत की ये आयात हैं। और पीछे आप आयत 27 से 31, 27 से 31 तक पर्दे के मुतल्लिक हदायात भी पढ़ चुके हैं। और जब वो आयात नाजिल हुई और उसमें जो हदायात दी गई, तो लोगों के दिलों में कुछ सवाल पैदा हुए, कुछ शकूक पैदा हुए। अब उनकी वजाहत जो है ना वो यहां कर दी गई। अल्लाह रब्बुल इज्जत ने जो है वो ये जो सारी आयतें हैं 58 से 64 तक, इसमें अल्लाह ताला ने लोगों के जहनों के जो सवाल थे उनकी जो है वो इजाजत जो है वो उसकी वजाहत की। मसलन आप देखिए कि आयत नंबर 31 में आपने अल्लाह का क्या हुक्म पढ़ा था, है ना? अल्लाह ताला ने आयत नंबर 31 में कहा कि और ए नबी, मोमिन औरतों से कह दो कि अपनी नजरें बचा कर रखें और अपनी शर्मगाहों की हिफाजत करें और अपना बनाव सिंगार न दिखाएं बजुज उसके जो खुद जाहिर हो जाए, और अपने सीनों पर अपनी ओढ़नियों के आंचल डाले रहें, वो अपना बनाव सिंगार न जाहिर करें मगर उन लोगों के सामने, शौहर बाप, शौहरों के बाप अपने बेटे, शौहरों के बेटे भाई, भाइयों के बेटे बहनों के बेटे, और अपने मेल जोल की औरतें, अपने ममलूक वो जेर दस्त मर्द, और जो किसी किस्म की गरज न रखते हों, और वो बच्चे जो औरतों की पोशीदा बातों से अभी वाकिफ न हुए हों, है ना? तो 12 किस्म के लोग थे जिनके सामने औरत अपनी जेबो जीनत कर सकती थी, और वो अपने पांव जमीन पर मारती हुई न चला करें कि अपनी जो जीनत उन्होंने छुपा रखी हो इसका लोगों को इल्म हो जाए। ऐ मोमिनो, तुम सब मिलकर अल्लाह से तौबा करो, तवक्को है कि फलाह जो है वो पाओगे। तो आयत नंबर 31 जो है उसको अगर आप जहन में जो है वो रखें, तो वहां पे क्या था कि अल्लाह रब्बुल इज्जत ने जो है एक तरफ वो जो जेबो जीनत जिनके सामने औरतें दिखा सकती हैं उसमें से नाबालिग बच्चे भी थे, है ना, और गुलाम और नौकर भी थे, है ना, और उसके साथ अल्लाह रब्बुल इज्जत ने ये बात भी कही थी कि लोग जो हैं जब तुम घर आए तुम्हारे पास तो इजाजत लेकर आया करें, है ना? अगर आप देखें कि आयत नंबर 27 को आप देखें, आयत नंबर 28 को देखें, तो क्या पता चलता है कि ईमान लाने वालों के घरों में जब लोग एक दूसरे के घर जाएं तो रजा भी लें और फिर सलाम किया करें। तो इजाजत न दी जाए तो फिर वो जो है वो उनको वापस जाना है, यही ज्यादा बेहतर है। तो इजाजत किन लोगों ने लेनी थी? जो बड़े थे, जो बालिग थे, बड़ों को इजाजत जो थी वो लेनी ही थी। तो अब यहां पर अल्लाह रब्बुल इज्जत जो है वो क्या कर रहे हैं, यहां पे एक शर्त लगाई, एक कैद लगा दी, और वो कैद क्या है कि या अय्युहल्लज़ीना आमनू, के ए ईमान लाने वालों। अब ईमान लाने वालों को हुक्म दिया जा रहा है, कहा ईमान लाने वालों को जा रहा है, और हुक्म दिया जा रहा है लौंडी गुलाम और बच्चों को। लौंडी गुलाम और बच्चों को डायरेक्ट अल्लाह ने क्यों नहीं कह दिया कि ए लौंडी गुलामों और ए बच्चों तुम इजाजत लिया करो? इसलिए कि बच्चे छोटे हैं, और लौंडी गुलाम जो है वो आजाद नहीं है, तो उनकी ट्रेनिंग और उनको एजुकेट करना और उनकी तरबियत करना किसकी जिम्मेदारी है? अहले ईमान की जिम्मेदारी है। तो इसलिए अल्लाह ताला ने अहले ईमान को मुखातिब करके कहा कि ऐ लोगो जो ईमान लाए हो, लियस्ताज़िनकुमुल्लज़ीना मलकत ईमानुकुम, चाहिए कि तुमसे इजाजत लें वो लोग, मलकत ईमानुकुम, जिनके मालिक हुए तुम्हारे दाएं हाथ, मुराद है गुलाम और लौंडी, के लौंडी और गुलाम जो तुम्हारे ममलूक हैं वो तुमसे इजाजत लिया करें। नंबर दो, वल्लज़ीना लम यबलुगुल हुलुमा, और तुम्हारे वो बच्चे जो अभी हुलम को नहीं पहुंचे, और हुलम जो है अकल को कहते हैं, शऊर को कहते हैं, बालिग होने को कहते हैं। तो वो बच्चे जो अभी बालिग नहीं हुए वो तुमसे जो है वो इजाजत लिया करें। तो अब आप देखें कि बालिग होना, बलूगत क्या है? जिनसी शऊर है ना, सिन्फी मेलान का बेदार होना। तो शरई तौर पर कोई बच्चा बालिग कब होता है? लड़के जब उनको, बच्चों को जब एहतलाम होने लगे, और इसी तरह जो लड़कियां हैं जब उनको जो है वो मेंसेस आने लगे, पीरियड आने लगे, तो ये वो वक्त है जो कि उनके बालिग होने का है। तो लड़कों के मामले में इहतलाम, उनका आवाज का भारी होना है ना, और लड़कियों के मामले में अयामे महवारी का आगाज, ये बलागत की, बलूगत की अलामतें हैं। अच्छा, अब ये कि अगर आप गौर करेंगे तो जो है वो ये बात भी सामने आती है कि बलूगत की उम्र के साल जो है ना, इनका तायुन मुश्किल है। ये बलूगत की उम्र क्या है, बालिग होने की उम्र क्या है? तो ये जो बालिग होने की उम्र है, इसमें इसका तायुन क्यों मुश्किल है? दुनिया के जो मुख्तलिफ मुल्क हैं और मुख्तलिफ जमाने और मुख्तलिफ जो लोग हैं, उनका रंग, नस्ल, उनकी गिजा, उनका मौसम, उनके मुख्तलिफ होने की वजह से बलूगत की उम्र जो है वो मुख्तलिफ है, क्योंकि जिस्मानी नशो नमा मुख्तलिफ तरीके से होती है। तो असल चीज क्या है कि अमूमन किसी मुल्क में जिन उम्रों में लड़कों और लड़कियों को जो है वो एहतलाम होने लगता है, लड़कों को और लड़कियों को पीरियड आने लगते हैं, तो फिर उनका जो है वो औस निकाला जा सकता है। तो इस सिलसिले में फिर उलमा की राय क्या है कि बिलमूम किसी मुल्क में कम से कम 12 साल और ज्यादा से ज्यादा 12 साल के लड़के को जो, कम से कम 12 और ज्यादा से ज्यादा 15 15 साल के लड़के को जो है वो एहतलाम होता है, और इसी तरह जो है वो लड़कियों का जो है वो भी हाल है कि थोड़ा सा जो है वो उम्र का जो है वो इख्तलाफ है। तो बाज इलाके जो गर्म इलाके हैं, गर्म आबोहवा, मरतूब आबोहवा है, तो वहां बच्चे जल्दी बालिग होते हैं, जहां हवाएं सर्द हैं वहां देर से बालिग होते हैं। बाज जगह पे खुशहाल घरानों के जो बच्चे हैं वो जल्द बालिग हो जाते हैं, जो गरीब घरानों के बच्चे हैं वो देर से बालिग होते हैं। इसी तरह वो मर्द और औरत, यानी वो सोसाइटियां या वो मुआशरे जहां पे मर्द और औरत आजादाना मिलते हैं और उरियानी और फहाशी जो है उसका एक सैलाब है, तूफान है, वहां के बच्चे भी जल्द बालिग होते हैं, क्योंकि जो है वो सोसाइटी के अंदर जो है वो आजादाना मर्द और औरत का जो इख्तलात है। पाकीजा माहौल वाले जो बच्चे हैं ना, वो देर से बालिग होते हैं। तो बाज औकात बाज बच्चों की बलूगत का इन्हिसार उनके कद पर, उनकी सेहत पर भी होता है। कमजोर बच्चा देर से, सेहतमंद बच्चा जल्दी बालिग हो जाता है। तो बहरहाल इस तरह ये मुख्तलिफ कैफियात हैं जिससे किसी का बालिग होने का जो है वो अंदाजा किया जा सकता है। सिर्फ उम्र ही नहीं बल्कि दूसरी कैफियात से भी अंदाजा जो है वो लगाया जाता है। तो अब यहां पर जो है वो बच्चे जो के अब बच्चे नहीं हैं बल्कि وہ بالغ ہو گئے ہیں تو ان پر جو ہے اللہ رب العزت ایک پابندی لگا رہے ہیں. تو لونڈی اور غلام جو نوکر چاکر ہیں گھروں میں, اور اس کے علاوہ جو ہے وہ بچے جو ہیں جو ابھی عقل کی حد کو نہیں پہنچے, کیونکہ جو بڑے ہیں ان کو تو کہہ دیا گیا کہ اجازت لے کر آنا ہے, سلام کرنا ہے, مانوس ہونا ہے اور اجازت لے کر آنا ہے. تو دوسرے جو ہیں ان کو کیا کرنا ہے کہ تین اوقات میں جو ہے وہ اجازت لینی ہے. منکم, تم میں سے, یعنی تمہارے ہی بچوں, تمہاری اولاد میں سے جو بچے ابھی چھوٹے ہیں تو اجازت لے کر آئیں گے. اور یہاں پہ اجازت کا اللہ رب العزت کیوں حکم دے رہے ہیں, تو دراصل یہ جو حکم ہے یہ مفسرین یہ کہتے ہیں کہ گھر کی خلوت کی اہمیت پر زور دیا جا رہا ہے نا, کہ دن اور رات کے 24 گھنٹوں میں تین اوقات ایسے ہیں جن میں جو ہے وہ تمہارے غلام, تمہارے کنیز اور تمہارے نابالغ بچے, خواہ وہ لڑکے ہوں یا لڑکیاں, لڑکے ہوں یا لڑکیاں, ان کا داخلہ بلا اجازت ممنوع ہے. تو اب ان تین اوقات کے علاوہ یہ تمہارے پاس جو ہے وہ تمہارے پرائیویٹ کمروں میں, تمہارے گھروں میں یہ داخل ہو سکتے ہیں. تو یہ کون سی جگہ ہے جہاں پہ داخل ہونے کی اجازت مانگی جا رہی ہے؟ بعض لوگ کہتے ہیں کہ اس سے مراد گھر ہے, بعض کہتے ہیں جو روم ہے آپ کا, کمرہ ہے وہ. تو جیسے اگر بڑے بڑے گھر ہیں تو الگ سے کمرہ ہے نا, تو اپنے جو گھر ہیں اسی میں تو نوکر چاکر اور بچے رہتے ہیں, تو آپ کے کمرے میں آتے ہوئے وہ اجازت لیں گے. ایک رائے تو یہ ہے. دوسری بات کیا پتا چلتی ہے کہ بعض گھر ہی ایک کمرے پر مشتمل ہے, چھوٹا سا گھر ہے اور رہنے والے جو لوگ ہیں تو وہ گھر میں, اگر باہر ہیں تو گھر میں جب آئیں گے تو وہ اجازت لیں گے. تو بہرحال مقصد کیا ہے کہ خلوت خانہ, اندرونی جو گھر ہے اس کی اہمیت, بالخصوص گھر کی جو پرائیویسی ہے اہل خانہ کی, اس کی اہمیت پر اللہ رب العزت جو ہے وہ زور دے رہے ہیں. اور تین اوقات مقرر کر دیے اللہ تعالیٰ نے جب وہ اجازت لے کر آئیں گے. پہلا کیا ہے؟ من قبل صلاۃ الفجری, صبح کی نماز سے پہلے. اب آپ دیکھیں کہ صبح کی نماز سے جو پہلے نماز فجر کا وقت ہے اس کا سب سے پہلے ذکر کیا, کیونکہ یہ وہ وقت ہے جو کہ بے پردگی کے اوقات میں سے ہے, اور اس وقت بالعموم انسان جو ہیں وہ گہری نیند میں ہوتے ہیں, ہے نا. جتنے بھی لوگ ہیں اگر فجر سے پہلے کے وقت کو آپ دیکھیں تو انسان گہری نیند میں ہوتا ہے, اور اس وقت جو ہے اندازہ نہیں ہوتا کہ جو ہے وہ, بعض اوقات ایسا بھی ہوتا ہے کہ لباس جو ہے وہ ستر کی جگہ سے ہٹ جاتا ہے, یا پھر اس کی ایک وجہ یہ بھی ہے کہ اس وقت میں بے پردگی کا جو ہے وہ موقع بھی ہو سکتا ہے نا. میاں بیوی جو ہے وہ جو اپنی خواہش ہے یعنی اس کو پورا کر رہے ہوں تو اس وقت لباس جو ہے وہ پورا نہ ہو. پھر ایک وجہ یہ بھی ہو سکتی ہے کہ سوتے وقت انسان ایسا لباس پہنتا ہے جو کہ جو ہے وہ پورے ستر کے تقاضوں کو پورا نہیں کرتا, یعنی ستر کے تقاضوں کو ٹھیک طرح سے جو ہے وہ پورا نہیں کرتا. تو ایک اس کی وجہ جو ہے وہ یہ بھی ہوتی ہے کہ اس وقت جو ہے وہ فجر سے پہلے جو یہ لوگ ہیں وہ اجازت جو ہے وہ لے کر آئیں, ہے نا. اور اس میں کیا ہے کہ بعض اوقات جو ہے انسان ایسے بھی ہے کہ ہو سکتا ہے وہ کپڑے تبدیل کر رہا ہے یعنی فجر کے لیے تیاری کر رہا ہے, تو کچھ بھی وجہ ہو سکتی ہے. تو یہ وہ اوقات ہیں جب یہ بچے آئیں اور جو نوکر چاکر آئیں تو پھر جو ہے وہ اس وقت اجازت لے کر آئیں. اور دوسرا وقت جو ہے وہ دوپہر کا وقت ہے نا. وَحِينَ تَدَعُونَ سَيَابَكُم مِّنَ الزَّهِيرَةِ, اور جب تم رکھ دیتے ہو, بہت دعاد عین, جب تم اتار دیتے ہو اپنے کپڑے دوپہر کے وقت. تو دوپہر کا وقت بھی عام طور پہ آرام کا وقت ہوتا ہے, اور خاص طور پہ عرب میں کیا تھا, گرم ملک ہونے کی وجہ سے اس وقت لوگ کیلولہ کرتے تھے, اور ہم بھی کیلولہ کرتے ہیں, آپ بھی کیلولہ کرتے ہیں, دوپہر کے وقت بھی آرام کرتے ہیں. تو ایسے میں بھی یعنی جب انسان آرام کرتا ہے, سوتا ہے, تو کیا کرتا ہے کہ اپنے جو زائد کپڑے ہیں ان کو کم کر دیتا ہے یا ان کو اتار دیتا ہے یا جو ہے وہ ہلکا لباس پہن لیتا ہے. تو ویسے بھی آپ دیکھیں کہ باہر جانے کے لیے جو لباس ہے یا ستر کا انسان نے خیال رکھا ہے, لیکن اپنے کمرے میں ہے, کیونکہ میاں بیوی جو ہیں وہ تو ایک دوسرے کا لباس ہے نا, لیکن گھر کے اندر اور لوگ بھی ہیں, تو اب اس لیے جو ہے ان کو بتایا گیا کہ تم خیال رکھو کہ جب تم میاں بیوی جو ہے وہ اپنی پرائیویسی میں ہو, اپنے کمرے میں ہو, اپنی خلوت میں ہو, تو اس وقت تمہارے غلام اور بچے جب آئیں تو تمہارے کمرے میں, تمہارے پاس یعنی تمہارے گھر میں بغیر اجازت کے نہ آئیں. کیونکہ اگر اس وقت تمہارا لباس پورا نہیں ہے یا تم نے جیسے نائٹ ڈریس پہنا ہے یا کمرے کے اندر ایک لباس پہنا ہے, تو اس وقت اگر بچے یا تمہارے نوکر تمہیں اس حال میں جب دیکھیں گے تو ان کا دیکھنا تمہیں اچھا نہیں لگے گا, یعنی یہ بے پردگی جو ہے یہ اچھی نہیں لگے گی. تو اس لیے پابندی اللہ تعالیٰ نے جو ہے وہ عائد کر دی تاکہ طبیعتوں میں یہ بات جو ہے وہ شاک نہ گزرے, ہے نا. اور تیسرا وقت کیا ہے, وَمِن بَعْدِ صَلَاةِ الْعِشَاءِ, عشاء سے پہلے نہیں, عشاء کی نماز کے بعد. یہ وقت بھی ایسا ہے جس میں احتیاط کی ضرورت ہے, کیونکہ عشاء کے بعد کا وقت بھی بے پردگی کا جو وقت جو ہے اس وقت شروع ہو جاتا ہے. تو یہ تینوں اوقات جو ہیں وہ ایسے اوقات ہیں کہ جس میں تمہارے بچے اور نوکر چاکر یا تمہارے غلام اور لونڈی تم سے اجازت لے کر آئیں. اللہ تعالیٰ نے ان تینوں اوقات کے لیے کیا لفظ استعمال کیا, ثلاث اورات لکم, یہ تین وقت تمہارے اورات ہیں. اور عین و را جو ہے اس کے معنی ہے خلل اور نقص کے, عورت ان کی جمع اورات ہے. اور پھر اس سے ادھار کے معنی لے کر یہ لفظ استعمال ہونے لگا کہ ہر وہ چیز جس کا ظاہر کرنا اور اس کو دیکھنا ناپسندیدہ ہو. عورت کو بھی, خاتون کو بھی عورت اس لیے کہا جاتا ہے کہ اس کا ظاہر اور عریاں ہونا, اس کا دیکھنا شرن ناپسندیدہ ہے. اسی طرح عورت ہر اس چیز کو کہتے ہیں جس کو کھلا رکھنا یا اس کا کھلا رہنا انسان کے لیے باعث ننگو آر ہو, شرمندگی ہو, اور انسان اسے چھپانا ضروری سمجھتا ہو, ہے نا. تو اب عورت جو ہے, اب آپ دیکھیں کہ اب پردے کے اوقات کہا جا رہا ہے, اور ویسے ہم مرد کا جو مونس ہوتا ہے تانیس اس کو عورت کہتے ہیں. تو اس سے کیا بات پتہ چلتی ہے کہ عربی زبان میں صرف عورت کو عورت نہیں کہتے, مرد کے مونس یعنی تانیس کو عورت نہیں کہتے, بلکہ کیا ہے کہ ہر وہ چیز جس کا کھلا رکھنا یا اس کا کھلا رہنا انسان کے لیے باعث شرمندگی ہو اور انسان اس کو چھپانا ضروری سمجھتا ہو. تو مردوں کی مادہ کے لیے نساء کا لفظ بھی آیا ہے نا. تو چونکہ یہ پوری سورت کا اصل موضوع معاشرتی احکام ہے, ہے نا, اور یہ سورت کا اصل موضوع ہے. تو اب آیت میں بھی بتایا جا رہا ہے ثلاث اورات لکم, یہ تین اوقات, اوقات ثلاثہ ایسے ہیں کہ گھر کے اندر جو بچے ہیں یا خدمت گزار ان کو جو ہے وہ اجازت لے کر تمہارے کمرے میں یا تمہارے گھر میں جو ہے وہ آنا چاہیے, کیونکہ یہ تین اوقات پردے کے ہیں, یہ تین اوقات خلوت کے ہیں. تم اپنے مخصوص لباس میں ہوتے ہو, تم مخصوص حیثیت میں ہوتے ہو, اور اس کو ظاہر کرنا جو ہے وہ تم پسند نہیں کرتے. اب آپ دیکھیں کہ عربوں کی سوسائٹی جو تھی وہ عام سوسائٹی تھی, اور زندگی گزارنے کے کوئی طور طریقے تو نہیں تھے. تو اب اللہ تعالیٰ نے سہولت کے لیے جو ہے وہ تین اوقات جو ہے وہ مقرر کر دیے, تاکہ جو ہے وہ اللہ تعالیٰ کسی کو تنگی میں ڈالنا پسند نہیں کرتے تھے. اب باہر کے لوگ تو اجازت لے کے آئیں گے, اب گھر کے لوگ بھی ہر وقت اجازت لیں گے, نہیں, چھوٹے بچے یا جو بھی خدمت گزار ہیں وہ تین اوقات کے علاوہ, یعنی ان تین اوقات میں اجازت کے بغیر آئیں تو ان کی پکڑ ہے. اور ان کی بھی پکڑ کیا ہے کہ آپ کی پکڑ ہے کہ آپ نے ان کو وہ ٹریننگ دی کہ نہیں, ہے نا. اور اگر تین اوقات کے علاوہ آپ کسی ایسی حالت میں ہوتے ہیں جو دوسروں کے لیے باعث ننگوار ہے, یعنی آپ کو کوئی دیکھے ایسے لباس میں یا ایسی حالت میں, تو پھر آپ کی پکڑ ہے, یعنی آپ کو اس کا جو ہے وہ خیال رکھنے کی جو ہے وہ ضرورت ہے. تو اللہ تعالیٰ کیا کرتے ہیں, ایجوکیٹ کرتے ہیں. آپ دیکھ لیں کہ پاؤں کی جوتی سے لے کر باتھ روم میں داخل ہونے سے لے کر اور کمروں کے اندر سے لے کر حکومت کے تخت تک اسلام جو ہے وہ ہدایات دیتا ہے. کتنا خوبصورت ہے ہمارا اسلام, اور اس میں کوئی شرم اور آر محسوس نہیں کرتا, بلکہ کیا ہے کہ وہ چاہتا ہے کہ سوسائٹی میں لوگ جو ہے ایجوکیٹ ہوں, جس میں بچے بھی ہیں اور بڑے بھی ہیں, اور اگر بچے بالغ ہو جائیں تو پھر تو ان کو اسی طرح اجازت لینی ہے جیسے کہ بڑے جو ہیں وہ اجازت لیتے ہیں. سلاسواتل لکم, پھر کہا لیس علیکم ولا علیہم جناہم بعدہن, ان کے بعد اگر وہ بغیر اجازت کے آئیں تو نہ تم پر کوئی گناہ ہے نہ ان پر. بعدہن, ان تین اوقات کے علاوہ پھر نہ تم پہ کوئی گناہ ہے اگر وہ تمہارے پاس آتے ہیں, کیونکہ بچے جیسے باہر آپ دیکھیں گھر کے اندر بچے ہیں, باہر وہ کھیل رہے ہیں, 2 منٹ وہ باہر رہتے ہیں, 3 منٹ وہ اندر رہتے ہیں, 3 منٹ اندر رہتے ہیں اور 5 منٹ وہ باہر رہتے ہیں. ہر تھوڑی دیر آتے ہیں, دروازہ کھولتے ہیں, بس بعض اوقات پانی پئیں گے, بعض اوقات زور سے امی کو آواز دیں گے یا ابو کو, اور پھر جو ہے وہ پھر باہر چلے جائیں گے, پھر ڈم 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 اندر آئیں گے, پھر وہ باہر چلے جائیں گے, ہے نا, بس ایسے ہی. تو یہ بچے اسی طرح نوکر چاکر یا جو خدمت کرنے والے تھے ان کو کاموں کے لیے بار بار آنا پڑتا ہے گھر میں نا. تو کہا کہ ان کے ان اوقات کے علاوہ جو ہے تمہارے کمروں میں تمہارے تخلیے میں وہ بلا اجازت آ سکتے ہیں. تو اگر وہ تمہارے پرائیویسی میں بلا اجازت آئیں تو اب تمہیں ان پر کوئی ڈانٹ ڈپٹ کا حق حاصل نہیں ہے, اب تمہاری حماقت ہے کہ کام کا آج کا وقت ہے اور تم نامناسب حالت میں ہو, ہے نا. تو بس یہ تین اوقات ہیں جو کہ تخلیے کے ہیں. تو کہ تم خود گناہگار ہو کہ اگر تمہارے بچے ان تین اوقات میں بغیر اجازت کے آتے ہیں, کہ تم نے ان کو تمیز نہیں سکھائی, تعلیم نہیں دی, تہذیب نہیں دی, اور اگر تمہاری تربیت اور تعلیم کے بعد یہ حرکت کریں تو وہ قصوروار ہیں, ہے نا. تو آپ دیکھیں کہ یہ ہے میرا اور آپ کا جو ہے وہ دین. اچھا, اب یہاں پہ جو بات کہی جا رہی ہے جو یاد رکھنے والی ہے وہ کیا ہے کہ میاں بیوی ان کے بچے, یعنی ماں باپ کے پاس ان کے بچے کیسے آئیں گے. تو ماں باپ کے کمرے میں اگر بچوں کو داخل ہونے کی تمیز سکھائی جا رہی ہے تو کیا کوئی اور غیر یا کوئی اور رشتہ دار یا کوئی اور دوست کسی کے کمرے میں داخل ہو سکتا ہے نا. یعنی جیسے ابھی پچھلے دنوں ایک عورت ملی اور اپنے جو مسائل وہ بتا رہی تھی, اس میں یہ تھی, کہتی تھی کہ ہمیں جیسے میاں بیوی کو اپنا کمرہ بند کرنے کی اجازت نہیں تھی کیونکہ میری ساس نے اپنی الماری ہمارے کمرے میں ایک رکھی ہوئی تھی, چوکی داری. کہتی وہ جب دل جاتا تھا وہ آتی تھی اور آ کے اپنی چیز جو تھی وہ لیتی تھی. تو ایک دفعہ جب وہ آئیں تو ذرا میرا شوہر بھی تھا تو تھوڑا سا وہ چیز بھی شرمندہ ہوئی اور کہنے لگی کہ ہیں مجھے نہیں پتا تھا کہ اس وقت اپنے بیٹے کا نام لے کے کہ یہ کمرے میں آنا. تو جب شادی ہو گئی, وہ بالغ ہو گئے, وہ میاں بیوی ہیں, تو کسی وقت بھی وہ کمرے میں تو ہو سکتے ہیں نا, اور کسی حال میں بھی ہو سکتے ہیں. تو اسی طرح امریکہ میں بھی ایک دفعہ ایک عورت نے یہ بات کہی کہ میری ساس جو ہیں وہ ناراض ہوتی ہیں اگر ہمارا کمرہ بند ہو. وہ کہتی ہیں کہ نہیں, کمرہ نہیں تم لوگوں نے بند کرنا. تو آپ دیکھ لیں کہ اللہ کے احکامات کو ہم کیسے پامال کرتے ہیں, اللہ کی آیات کو کیسے توڑتے ہیں نا, اور یہ ظلم ہے. اسلام پرائیویسی دیتا ہے, سگی اولاد کو بھی کہتا ہے کہ چھوٹے بچے ہیں بے شک تین اوقات میں ان کو تم ایجوکیٹ کرو, اور بہت ہی چھوٹے ہیں تو بچوں کو پھر سمجھ نہیں ہوتی, اور ابھی بالغ نہیں ہوئے لیکن تھوڑے بڑے ہو رہے ہیں تو اس وقت جو ہے تم ان کو ایجوکیٹ کرو کہ تین اوقات ایسے ہیں کہ بچوں کو پتا ہونا چاہیے کہ امی ابو کے کمرے میں اجازت لے کے جانا, اسی طرح نوکر چاکر کو بھی نا. اور پھر بے شک وہ ساس ہے, کوئی بہن ہے, کوئی بھائی ہے, دیور ہے, جیٹھ ہے, اگر جوائنٹ فیملی سسٹم ہے کچھ بھی, تو اس میں اور بھی جو رشتے دار رہتے ہیں, تو ان کو یہ حق حاصل نہیں ہے, ان کو یہ اجازت نہیں ہے کہ وہ اپنے بے شک بیٹے کا کمرہ ہے, بہو ہے, تو وہاں پہ بغیر اجازت کے ان کے کمرے میں داخل ہو جائیں, اور ان کی ایک پرائیویسی ہے, اور ان کو بلکہ کواڑ لگا کے دینا چاہیے مطلب کنڈی وغیرہ, تاکہ وہ اپنا دروازہ جو ہے وہ بند کریں, اور اس کا احترام کرنا چاہیے, خیال رکھنا چاہیے. تو یہ بات جو ہے وہ بہت اہم ہے. طوافون علیکم بعدکم علی بعد, تمہیں ایک دوسرے کے پاس بار بار آنا ہی ہوتا ہے, ہے نا. اللہ رب العزت جو ہیں وہ کیا فرماتے ہیں کہ تم سب آپس میں ایک دوسرے کے پاس بکثرت آنے جانے والے ہو. معنی یہ ہیں کہ یعنی یہ وہ اوقات ہیں کہ لوگ ایک دوسرے کے پاس आते जाते हैं ना। अब खादिम है, नौकर चाकर हैं या बच्चे हैं, मुख्तलिफ जरूरतें हैं, मुख्तलिफ काम हैं, तो अल्लाह ताला कहते हैं कि ये मेरे हुक्म की हिकमत है कि ये नहीं कह दिया कि हर वक्त इजाजत लेकर जाओ, तो ये औकात मुकर्रर कर दिए। कज़ालिका युबय्यिनुल्लाहु लकुमुल आयात, कितनी खूबसूरत बात है, इस तरह बयान करता है अल्लाह अपनी आयात को, युबय्यिनु वाज़ह करता है। अब आप देखें कि अल्लाह ताला ने अल्लाह की पूरी जो कुरान में आयात हैं, वो सारी ही आयात जो हैं वो मुबय्यिनात हैं, है ना। आयात के मुख्तलिफ मानी है ना, एक तो कुरान की आयतें, दूसरे आयात के मानी क्या है, कायनात के अंदर जो अल्लाह की निशानियां बिखरी पड़ी हैं, ये भी आयात है अल्लाह की। तीसरे इसके मानी क्या है, अम्बिया को जो मौजजात दिए गए वो भी अल्लाह की आयात हैं, अल्लाह की निशानियां हैं, है ना। तो असल में यहां पर क्या है कि अल्लाह जो अपने अहकामात नाजिल करता है वो तुम्हारे लिए वाजे करता है। अल्लाह ताला ने अपनी आयतों को खूब खोल कर वाजे किया, और वो क्या है कि तीन औकात में तुम्हारी औलाद जो अभी बच्चे हैं और तुम्हारे खिदमत गुजार वो तुम्हारे से इजाजत लेकर आए। वल्लाहु अलीमुन हकीम, और वो अलीमुन हकीम है। फाइजा बला गलत फालू, और जब तुम्हारे बच्चे अकल की हद को पहुंच जाए यानी बालिग हो जाए, जब वो जवान हो जाए, मिनकुमुल हुलमा यानी अकल की हद को, तुम में से यानी तुम्हारे बच्चों में से जो भी जवान हो गए हैं, कल यस्ताज़िनू, उनको भी फिर इसी तरह इजाजत लेनी चाहिए, कमा इस्ताज़न अल्लज़ीना, कमा इस्ताज़न अल्लज़ीना, जैसे कि इजाजत लेते हैं वो लोग, मिन कबलकुम, जो इससे पहले हैं, यानी बड़े जिस तरह से इजाजत लेते हैं ना, अब वो बच्चे चूंकि बड़े हो गए हैं तो अब उनको भी इजाजत लेनी चाहिए। कज़ालिका युबय्यिनुल्लाहु लकुम आयातिही, इसी तरह अल्लाह अपनी आयात तुम्हारे सामने खोलता है। वल्लाहु अलीमुन हकीम, और वो अलीम और हकीम है। तो आप देख लीजिए कि अल्लाह ताला बार बार ये कह रहे हैं कि अल्लाह अलीम और हकीम है, और अल्लाह बार बार कह रहे हैं कि अल्लाह ने अपनी बातों को तुम पर खोल कर वाजे कर दिया। अब तुम ये नहीं कह सकते कि बात समझ में नहीं आई, और अल्लाह ने जो भी आयात वाजे की हैं उसका मकसद तंगी में डालना थोड़ी है, हमारे लिए आसानी पैदा करना है कि जो महरम हैं, जो बच्चे हैं, जो करीबी हैं, वो भी इजाजत लेकर जो है हमारे पास जो है वो आए, ताकि जो है वो मियां बीवी जो है अपने कमरे के अंदर, अपने घर के अंदर आजादाना बेतकल्लुफ रह सकें, जरूरत के मुताबिक जायद कपड़े उतार सकें, और जो है वो यानी ऐसे में ऐसा ना हो कि बच्चे या नौकर चाकर जब आए तो इंसान शर्म महसूस करे या उसको तकलीफ पहुंचे या उसकी बेतकल्लुफी या आराम जो है वो उसमें खलल पड़े, तो इन औकात में उनको जरूर इजाजत जो है वो लेनी चाहिए। तो ये है कि इस्लाम देखें प्राइवेसी जो है वो उसका कितना एहतराम करता है ना। अच्छा, इससे एक बात और भी पता चलती है फिर हम यानी कुरान इस्लाम पाकीजा माशरत की तालीम देता है। उसूल क्या निकला कि जो इंसान की जायज ख्वाहिश है ना उसका इस्लाम एहतराम करता है, उसको सही तरीके से उसकी तकमील की इजाजत देता है, और अदब और आदाब जो है वो नाफिज करता है। इस्लाम ये भी नहीं चाहता कि कोई आराम कर रहा हो तो उसकी आजादी में खलल पड़े। इस्लाम ये भी नहीं चाहता कि इंसान खुद तो तकलीफ में रहे और अपनी जरूरत और फितरी ख्वाहिश की तकमील में उसको तंगी महसूस हो, है ना। तो इसलिए इस्लाम जो है वो उसने ये अहकामात जो है वो नाजिल किए। कहते हैं कि जब ये आयतें नाजिल हुई तो उस जमाने में लोगों की मुआशरत बहुत सादा थी, दरवाजों के पर्दे भी नहीं थे, और बाज जगहों पे क्या था कि घरों पे दरवाजे भी नहीं थे, घरों के अंदर पर्दादार मसैरियां भी नहीं थी, है ना। तो उसमें नतीजा क्या था कि कभी आदमी का नौकर, खिदमत गुजार या बेटा बेटी अचानक ऐसे आते कि आदमी अपनी बीवी के साथ मशगूल होता तो उसको तकलीफ महसूस होती। तो अब ये है कि तब फिर अल्लाह ताला ने ये अहकाम पर्दे के और मुख्तलिफ सूरत नूर के थे ये नाजिल किए। तो इससे फिर ये बात भी पता चलती है कि गोया के यानी गोया के इस्लाम जीनत करने की इजाजत तो देता है लेकिन शोहर के लिए। और ये भी पता चलता है कि बाहर जब इंसान निकलता है तो और ऊपर एक्स्ट्रा कपड़े भी पहनता है, इसलिए कि जब वो मियां बीवी इकट्ठे होते हैं तो गोया के अब वो जीनत की, यानी वो उन्होंने अपने जायद कपड़े जो है वो उतार दिए हैं, है ना। तो ये सारी बातें जो हैं वो गोया कि ये भी अहकाम जो हैं ये पर्दे की ताकीद हैं, है ना। तो बाज लोग जो हैं इसे क्या मुराद फिर लेते हैं कि इस्लाम ने जो घर के अंदर की जिंदगी है, कमरे के अंदर की जिंदगी है, उसका इस्लाम ने एहतराम किया है और ये जो है उसके भी कवायद और जवाबित जो है बताए हैं। अच्छा फिर आप देखिए आयत 60 में एक और हुक्म नाजिल हुआ, एक तीसरी एक्सेप्शन है, यानी औरतों के पर्दे के अहकाम में एक रियायत। अब ये था कि जब औरतों के लिए ये कि वो जेबो जीनत ना दिखाएं और अपनी ऊपर चादर ओढ़नी डाल लें, तो सवाल ये पैदा हुआ कि कुछ औरतें ऐसी हैं जो कि बूढ़ी हैं तो उनका क्या मामला हो, क्योंकि बुढ़ापा एक ऐसी बीमारी है कि इंसान चलने फिरने से भी माजूर होता है और ऊपर भारी भरकम कपड़े हैं। तो कहा वल कवायदु मिनन निसाई, और बैठने वालियां औरतों में से। कवायद, कवायद का लफ्ज कायदा और कईदा दोनों की जमा है। कायदा, कायदा जो है इसके माने क्या होते हैं, बुनियाद के, और कवायद जमा है, है ना। अब आप देखें आप कुरान जब पढ़ते हैं तो शुरू में बच्चों को कायदा पढ़ाया जाता है, नूरानी कायदा है, मुख्तलिफ कायदे बने हुए, तो क्या सबसे पहले बच्चों की बुनियाद मजबूत की जाती है फिर वो कुरान जो है वो पढ़ते हैं ना। इसी तरह जो है वो जैसे बिल्डिंग के नीचे जो उसकी बुनियाद होती है उसके लिए भी ये लफ्ज इस्तेमाल होता है ना, बुनियाद। और काफ आयन दाल के मानी है बैठना भी, कादा। आप नमाज में कादे की हालत में होते हैं तो क्या होता है, बैठे हुए होते हैं ना, तो बैठना भी, बैठ रहना भी, कोई काम ना करना, किसी काम के लिए तैयार जो है वो हो बैठना भी, और वैसे ही बस आप बैठे हुए हैं तो ये भी कादा कईदा की आप हालत में हैं। तो वल कवायदू, तो वो औरतें जो बैठी हुई हैं, अब इसका क्या मतलब है कि वो औरतें जो के बैठी हुई हैं, गोया के मिनन नसाई औरतों में से, तो औरतों में से बैठ रहने वाली यानी बूढ़ी औरतें जो बहुत चलती फिरती जवानी में इंसान भागता दौड़ता और काम करता है ना, तो औरतों में से वो जो के जवानी से गुजरी बैठी हैं, जो बूढ़ी हो गई हैं, अल्लाह तीला यरजूना निकाहन, दूसरी उनकी सिफ्त क्या है कि अब वो निकाह की उम्मीदवार नहीं है, दूसरी उनकी पहचान क्या है कि वो जो है वो निकाह की उम्मीदवार नहीं है। तो वो बूढ़ी औरतें जिनको हैज आना बंद हो गया और अब वो विलादत के काबिल ही नहीं रही, तो इस उम्र में औरतें बिल अमूम जो हैं वो जो मर्द की औरत की तरफ जिनसी कशिश होती है, या औरत की मर्द की तरफ या मर्द की औरत की तरफ, वो बिल अमूम इस उम्र में खत्म हो जाती है, क्योंकि मतलब वो औरत जो होती है उस निकाह की ख्वाहिशमंदी नहीं होती, है ना। तो औरत के अंदर मर्द के लिए ऐसे जज्बात ही नहीं होते, तो ऐसी औरतों को अल्लाह ताला ने जो है वो छूट दी है। उसकी जो है वो क्या दो निशानियां, वल कवायदु मिनन निसाई, वो औरतें जो जवानी से गुजरी बैठी हैं, यानी जवानी गुजर गई, बुढ़ापे की दहलीज पे कदम रख दिया, अब तो बैठी हुई है। जवानी में इंसान भागता दौड़ता, मेकअप तैयारी, बहुत से अच्छे रंग पहनना, बड़ी अच्छी अदाएं ख्याल रखता है, लेकिन जब जवानी के दिन गुजर जाते हैं तो फिर रंगों का इंतखाब, तैयार होना, कपड़ों का एहतमाम, जिनसी ख्वाहिश, ये चीजें जो हैं वो दम तोड़ जाती हैं। और वो ये कौन लोग होती हैं फिर, अल्लाह तीला यर्जूना निकाहन, और इनको निकाह की कोई तलब नहीं होती, निकाह की इनको जो है वो कोई ख्वाहिश नहीं होती। तो मुराद कौन सी हैं, गोया के बूढ़ी औरतें हैं। अब इनको रियायत क्या दी गई, एक्सेप्शन क्या है।